ನಿಂದ ಧಾನಿಂದ ಕತೆ ತಿರುಗಿದ ತಾಗಿದ್ದಾಗ ದಿನಗಿನ ನೀರಿನಿಂದ ಧಾನಿಂದ ಕತೆ ತಿರುಗಿದ ತಾಗಿದ್ದಾಗ ದಿನಗಿನ
ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ
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 ಉಜಿಯಾಲೋ ಫಲ್ಸ
ಮಾಡಿ
देशभित्र मात्र होइन विदेशमा पनि तिजको लहर चलिसक्यो। आजदेखि तिज सुरु भएको छ। बेलुकी दर खाएर तिजको सुरुवात गरिन्छ। कतिजना माइत गइसक्नु भयो होला, अनि कतिजना जाने तयारीमा हुनुहुन्छ होला, अनि कोही चाहिँ घरमै चेलीबेटी बोलाएर रमाइलो गर्ने सोचमा पनि हुनुहुन्छ होला। जे भए पनि वर्षमा एकपल्ट आउने पर्वलाई रमाइलो गरी मनाऊ, यही शुभकामना दिँदै उज्यालो फल्चाको दैलो उघार्न आइसकेकी छु म सजना तिमल सिन्हा, अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ प्रवीण श्रेष्ठले। उज्यालो रेडियो नेटवर्कमा बिहान 6:30 बजेदेखि झण्डै हामी 8 बजेसम्म सधैँ आउँछौ, अनि काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com हामीलाई सुन्न सक्नुहुन्छ। उज्यालो पल्साको समय सुरु भइसकेको छ। आज हामीसँग विश्व इतिहासमा आजको दिन हाम्रो स्वास्थ्य स्तम्भमा दर खाँदा ख्याल गर्नुपर्ने कुराको बारेमा डाक्टर युवराज शर्मासँगको कुराकानी।
कसैको हुन्छ अलिकति उमेर भएका मान्छेहरूले, उहाँहरूको पचाउन सक्ने क्षमता भन्नुहुन्छ भने 40-45 वर्षपछि ग्रेजुअली चाहिँ त्यो डाइजेस्टिभ क्यापासिटी एकदमै ह्रास हुँदै जान्छ, अनि धेरै उमेर भएपछि त अलिकति खाए पनि पुग्ने हुन्छ।
आजका पाहुनामा ललितपुर नकिपोटकी 68 वर्षकी मनमाया सञ्जेलसँगको भलाकुसारी।
आफ्नो घर वल्लो घर पल्लो घर जमाएर मागेर किनेर ल्याएर त्यसरी बनाउने गरेको थियो, तर ऊ बेलामा चलन त्यस्तै थियो। अब अहिले त के सबै थोक, अब खान भने दसैँ, सधैँ दसैँ छ, सधैँ तिहार छ।
मिडियामा आज आजको बजारसँगै गीत पनि छन्। उज्यालो फल्चाको सुरुमै हामीले गीत बजाइसकेका छौँ, अब हामी अर्को एउटा गीत सुन्छौँ।
Get
यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ र उज्यालो फल्चाको साथमा हामी आउँछौँ हरेक दिन बिहान 6:30 बजेदेखि झन्डै 8 बजेसम्म रहन्छौँ। यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ। आज हामीले विशेष गरी उज्यालो फल्चामा तीजका गीतहरू बजाउने निर्णय गरेका छौँ र सुरुदेखि नै उज्यालो फल्चामा तीजका गीतहरू हामीले बजाइरहेका छौँ र तपाईँले हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com सुनिरहनु भएको छ भने 90 मेगाहर्जमै हामीलाई सुनकोशी एफएम सिन्धुली र युनिक एफएम धादिङ मार्फत पनि सुनिरहनु भएको छ। यस्तै चितवनमा रेडियो चितवन, पोखरामा रेडियो तरंग, विराटनगरमा स्काई एफएम, कैलालीमा एफएम रेड स्टार, डोल्पामा रेडियो त्रिपुरा, काभ्रेमा सेफर्ड एफएम, बर्दियामा रेडियो राम ज्ञानु र रेडियो टाइगर, जाजरकोटमा रेडियो जाजरकोट, रुकुममा रेडियो चौरजहारी, जुम्लामा रेडियो सिन्जा र रेडियो नारी आवाज, रेडियो युनिटी डडेलधुरा, बैतडीमा रेडियो सनसेर, तनहुमा युनाइटेड एफएम र स्मार्ट एफएम, रेडियो मनाङ मनाङ, बाजुरामा चाहिँ रेडियो पौरखीबाट सुनिरहनु भएको छ। यसै गरी रामेछापमा रेडियो तीन लाल, शंखुवासभामा गुराँस एफएम, रेडियो खेसमा मालिका मुगु, मिक्स एफएम नुवाकोट, रेडियो कैलाश हुम्ला सिमीकोटबाट सुनिरहनु भएको छ भने पाल्पामा चाहिँ हामीलाई रेडियो मुक्तिनाथबाट सुनिरहनु भएको छ। तपाईँले हामीलाई उज्यालो फल्चा मार्फत उज्यालो फल्चा सुनिरहनु भएको हो अहिले र हामीलाई काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो रेडियो मार्फत सुनिरहनु भएको छ भने उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। आज 2076 साल भदौ 15 गते आइतबार, सन् 2019 को सेप्टेम्बर 1 तारीख हाम्रा लागि हरेक पल विशेष हुन्छन् तर केही पलले मात्र इतिहास बनाउँछन्। आजको दिनमा इतिहास रच्न सफल केही पल अबको पालोमा। सन् 1969 को सेप्टेम्बर 1 मा लिबियामा सैन्य अधिकारीले लिबियाली सरकारलाई पराजित गरेका थिए। लिबियाली अरब गणराज्यका प्रमुख राजा इद्रिसको सट्टामा कर्नेल मुअम्मर गद्दाफी हुने घोषणा गरिएको थियो। सन् 1923 मा जापानको टोकियो र योकोहामालाई केन्द्र बनाएर 7.9 रेक्टर स्केलको भूकम्प गएको थियो, जसमा परेर 1,42,000 मानिसले ज्यान गुमाएका थिए भने यो संख्यामा 40,000 मानिस हराएको शंका गरिएको थियो। यस्तै सन् 1962 मा संयुक्त राष्ट्रसंघले विश्वको जनसंख्या 3 अर्ब पुगेको घोषणा गरेको थियो। सन् 2017 को अप्रेलमा यो संख्या 7.50 अर्ब पुगेको तथ्याङ्क सार्वजनिक भएको थियो। र सन् 1987 मा बेल्जियममा सार्वजनिक भवनमा धूम्रपान निषेध गरिएको थियो। नेपालमा पनि 66 साल साउन 4 गतेदेखि सार्वजनिक स्थलमा बसेर धूम्रपान गर्न नपाइने व्यवस्था लागू गरिएको छ, तर पनि यो प्रभावकारी रूपमा कार्यान्वयन भने भएको पाइँदैन। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तपाईँ हुनुहुन्छ उज्यालो पल्चामा। आज तपाईँको साथमा छु म सजना तिमल सिन्हा, अनि प्राविधिक पाटो सम्हाल्दै हुनुहुन्छ प्रवीण श्रेष्ठले। इतिहासमा आज स्तम्भमा महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं। अब भने हामी फेरि पनि अर्को एउटा गीत सुन्छौं र अहिलेको पालीमा हामीले पछिल्लो समय जसले जे बोल्दा पनि बिच बिचमा भनेर भन्नुहुन्छ, हामी यही गीत सुन्छौं बिच बिचमा अनि फेरि पनि आउँछौ।
गाउँका दिदी बहिनी सबै तीजमा आउने कुरो छ, त्यही भएर तर पकाउन आज सुरु 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 छ। गाउँका दिदी बहिनी सबै तीजमा आउने कुरो छ,
आज सुरु छ, त्यही भएर दर पकाउन आज सुरु छ। सुन सुन
दिदी बहिनी मात्रै नाच्छन् जहिले पनि तिजमा हामी पनि नाच्नु पर्छ बिच बिचमा 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 दिदी बहिनी मात्रै नाच्छन् जहिले पनि तिजमा
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सूचना
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखाद्वारा सञ्चालित ललितपुर हार्ट क्लिनिक पुलचोक ललितपुरमा मुटुरोग सम्बन्धी जनचेतनामूलक छलफल कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार बिहान 9 बजेदेखि 11 बजेसम्म सञ्चालन भइरहेको छ हृदय रोग सम्बन्धी स्वास्थ्य परीक्षण ईसीजी इकोकार्डियोग्राफी हल्चर सीआईएमटी एबीपी टीएमटी अल्ट्रासाउन्ड एक्सरे फिजियोथेरापी प्याथोलोजी ल्याब तथा फार्मेसी सेवाहरू सुलभ रूपमा उपलब्ध हुनुका साथै बाथ मुटु रोगका औषधिहरू निशुल्क उपलब्ध छ सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म साथै यस प्रतिष्ठान रोटरी 3292 र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ललितपुर रक्त सञ्चार केन्द्र प्रतिष्ठानको भवन पुलचोकमा ब्लड ब्याङ्क 24 घण्टा सञ्चालन भइरहेको छ सम्पर्क नम्बर 5527033
नेपाल हृदय रोग निवारण प्रतिष्ठान ललितपुर शाखा पुलचोक प्रतिष्ठानको सम्पर्क नम्बर 5534226 बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 3 बजेदेखि 7 बजेसम्म प्रशासन ल्याब 4 बजेदेखि 7 बजेसम्म रक्त संचार केन्द्रको सम्पर्क नम्बर 5527033 24 घण्टा सेवामा
सहरमा सार्वजनिक पाइखाना छैनन्
एकदमै धेरै समस्या भएको छ अब आफूलाई आइसकेको हुन्छ होइन अब वरिपरि वासरुमहरू पनि भेटिँदैन त्यसको कारणले चाहिँ आफूलाई एकदम पीडा भोग्नु परेको छ
एकातिर पाइखानाको अभाव
भएकै पाइखानामा पनि दुर्गन्ध र फोहोरको बिगबिगी।
यति अस्तव्यस्त छ कि मानौ कि भित्र जानै सक्ने अवस्था छैन।
तिर्खा लाग्दा पानी पिउँ भने पिसाब लागे के गर्ने समस्या, पानी नपिउँ ज्यान रोगाउला भन्ने पीर।
संक्रमण हुन सक्ने, पत्थर भएका मान्छेलाई पत्थर बढ्न सक्ने, नभएका रोगहरू देखा पर्न सक्ने, खास गरी पिसाबको थैलीमा आएको पिसाब निकालेपछि किडनीले काम अनुभव।
सुन्दा सानो सहन ठुलो समस्यामा केन्द्रित रेडियो श्रृङ्खला पाइखानाको पीर।
भदौ 17 गतेदेखि 20 गतेसम्म काया कैरनमा विशेष श्रृङ्खला पाइखानाको पीर।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
ललितपुर डेन्टल सर्भिस सेन्टर,
वरिष्ठ दन्त चिकित्सकहरूबाट दन्त रोगको कम्प्युटर प्रविधि मार्फत उपचार,
अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई तथा उपचार,
बाङ्गो टिङ्गो दाँत मिलाउने,
दाँत नभएका ठाउँमा फिक्स तथा इम्प्लान्ट दाँत राख्ने,
दाँत निकाल्ने तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार।
थप जानकारीका लागि ललितपुर डेन्टल सर्भिस सेन्टर, कुपन्डोल होटल हिमालय ठिक अगाडि।
फोन नम्बर 5542803 5542803।
प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
अहिले बिहानको 7 बज्यो।
यो समय करेन्ट मसला र करेन्टियाको हो।
करेन्ट मसला, स्वादको झट्का।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जमा हामीलाई सुनिरहनु भएको छ। उज्यालो फल्चाको साथमा हुनुहुन्छ र उज्यालो फल्चाको साथमा हामी आउँछौँ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौँ, अनि यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्ने गर्छौँ। आज चाहिँ हामीले यति बेलासम्म इतिहासमा आजको दिन अनि तीजका गीतहरू सुनाइरहेका छौँ। हामीसँग मिडियामा आज आजको बजार आजका पाहुनामा ललितपुर नकिपोटकी 68 वर्षकी मनमाया सञ्जेलसँगको भलाकुसारी अनि हाम्रो स्वास्थ्यमा डाक्टर युवराज शर्मासँग कस्तो दर खानुपर्छ भन्ने बारेमा गरिएको कुराकानी बाँकी नै छ। मिडियामा आजको पालो भएको छ र मैले मौसम सम्बन्धी जानकारी नै लिएर आएकी छु। पहिले अहिले ललितपुरमा उज्यालो घर अगाडिको मौसमको कुरा गर्नुपर्दा मौसम बदली भएको छ, अलिकति धुम्म जस्तो नै छ। र समग्रमा देशभरिकै कुरा गर्नुपर्दा चाहिँ अहिले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली भई केही ठाउँमा चाहिँ मेघगर्जन सहित पानी पनि परिरहेको छ भनेर मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै मध्यम खालको पानी पनि परिरहेको छ र मध्य र पूर्वको कुरा गर्नुपर्दा चाहिँ सामान्य बदली भइरहेको छ। समग्रमा
केही ठाउँमा चाहिँ पानी पनि परिरहेको छ भनेर मौसमविदले भनेका छन्। आज मौसमको कुरा गर्नुपर्दा चाहिँ पश्चिमी भूभागमा सामान्य बदली हुन्छ भने मध्य र पूर्वी भूभागमा चाहिँ आंशिकदेखि सामान्य बदली भई पश्चिमको केही ठाउँमा चाहिँ पानी पनि पर्छ, पूर्व र मध्यको पनि थोरै ठाउँमा चाहिँ पानी पर्न सक्छ भनेर मौसमविदले भनेका छन्। भोलि तीजको दिनको कुरा गर्नुपर्दा चाहिँ देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली हुन्छ, थोरै ठाउँमा चाहिँ पानी पनि पर्छ गडाङगुडुङ भएर एकैछिन भनेर पनि मौसमविदले भनेका छन्। र आजको कुरा गर्नुपर्दा चाहिँ देशभरि नै सामान्य बदली हुन्छ, केही ठाउँमा चाहिँ पानी पर्न सक्छ, चट्याङ पनि पर्ने भएको भएर सामान्यतया सतर्कता चाहिँ अप्नाउनुहोला भनेर पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अब भने हामी खबरतिर लागौं। असहायको बास सड़कमा नहोस् भनेर आज गोर्खापत्र दैनिकले खबर छापेको छ। कोही पनि व्यक्तिको बास सड़कमा नहोस्, कसैले पनि एउटा मानवले पाउनुपर्ने न्यूनतम अधिकार घाँस बाँस र कपासबाट वञ्चित हुने अवस्था अन्त्य हुनुपर्छ। यही भावनाका साथ नेपाललाई 2082 सालसम्म सड़क मानव मुक्त बनाउने अभियान मानव सेवा आश्रमले शुरू गरेको छ। संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषदको सदस्यको हैसियतले मानवीयताको बलियो उदाहरण नेपालको तर्फबाट विश्व मञ्चमा प्रस्तुत गर्ने यस लक्ष्यमा सरकारले पनि हातेमालो गरेको छ। यस अभियानको दिगो विकासको लक्ष्य भेट्न र नेपालमा गरीब र गरिबीको संख्या घटाउन सहायक हुने विश्वास सरकारी पक्ष र अभियन्ताले राखेका छन्। यही उद्देश्यलाई पूरा गर्न सरकारले चालू आर्थिक वर्षको वार्षिक बजेटको 73 नम्बरमा अशक्त असहाय र व्यवहारिसे मनोसामाजिक बिरामीको उपचार र पुनर्स्थापना गरिनेछ भनिएको छ। यस्तै 900 नम्बरमा नेपाल संयुक्त राष्ट्र संघीय मानवाधिकार परिषद सदस्यको हैसियतमा नेपालले प्रभावकारी निष्पक्ष र रचनात्मक भूमिका निर्वाह गरी मानवाधिकारको संरक्षण र प्रवर्धनमा योगदान पुर्याउनेछ भन्ने उल्लेख छ। नीति तथा कार्यक्रमको 16 नम्बरमा समृद्ध नेपाल सुखी नेपालीको केन्द्रबिन्दु हरेक आम नेपाली हुनेछ, सबैलाई समान अवसर समान अधिकार उत्तिकै सुरक्षा उत्तिकै सम्मानको प्रत्याभूति गरिनेछ भन्ने लक्ष्य समेत रहेको छ। नीति तथा कार्यक्रमको यी सबै कथनको अर्थ नेपालका कुनै पनि नागरिक अनागरिकको हैसियतमा बस्नु नपरोस् भन्ने हो। प्रत्येक नागरिकले राज्य तर्फबाट पाउनुपर्ने सेवा सुविधा र हक अधिकार दिने प्रष्ट उद्देश्य सरकारको छ। राज्यले गर्नुपर्ने दायित्वलाई आफ्नो पनि दायित्व भएको बोध गर्दै हातेमालो गरेर अगाडि बढेको एउटा समूह सरकारको आँखामा परिसकेको छ। त्यसैले सहयोगापेक्षी सड़क मानव मुक्त नेपाल बनाउने अभियानमा त्यो समूह 69 सालदेखि नै अग्रसर रहेको छ। नेपालमा वृद्धाश्रम भन्दा पनि मानव सेवा आश्रम जरूरी रहेको वरिष्ठ समाजसेवी तथा अभियन्ता गोविन्द टन्डन औल्याउनुहुन्छ। टन्डन अहिले आश्रमको अभिभावक हुनुहुन्छ। उहाँ वृद्धाश्रमले हाम्रा अभिभावकलाई आश्रममा लग्ने परिपाटीलाई प्रोत्साहन दिने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, केही स्थानमा जसको हेर्ने नै कोही छैन त्यो ठाउँमा जरूरी छ, तर सबैतिर वृद्धाश्रम खोल्ने हो भने हाम्रा आमा बुबा प्रतिको हामीमा जुन श्रद्धा र सद्भाव छ त्यो पनि घट्दै जान्छ। असहायको बास सड़कमा नहोस् भनेर आज गोर्खापत्र दैनिकले खबर छापेको छ। अर्को खबर सम्मसँग समाजवाद उन्मुख देशमा समाज सामन्तवादको निकृष्ट नमूना भनेर एकै साहुकारले चाहिँ 279 जनालाई ऋण दिएको कागज बनाएर एकपटक ऋण लिँदा पनि 7 पटकसम्म कागज र 5,00,000 ऋण लिँदा 1 करोडसम्मको तमसुको बनाएको अनि त्यसपछि चाहिँ सबै अदालतले चाहिँ पुर्जी काटेपछि गाउँकै उठीवास भएको भनेर यो खबर आज छापेको छ। सर्लाहीको खबर हो यो। अत्याचारको विरूद्ध र न्यायको पक्षमा आवाज उठाउन अनुरोध गर्दै सर्लाहीबाट यो खबर चाहिँ आज नयाँ पत्रिका दैनिकले छापेको छ। 2.5 लाखको ऋणमा 90,00,000को तमसुक बनाइएको छ भने 14 वर्षीय किशोरसँग 20,00,000को तमसुक अदालतबाट पुर्जी आएको छ। आज तस्विरहरू सहितको यो खबर चाहिँ नयाँ पत्रिका दैनिकले छापेको छ। यस्तै अर्को खबर समूहसँग नेपाल विश्वकै चौथो स्थानमा रहेको खबर। कुल गार्हस्थ उत्पादन जीडीपीको अनुपातमा धेरै रेमिटेन्स भित्र्याउने देशमध्ये नेपाल विश्वकै चौथो स्थानमा छ। विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालले सन् 2018 जीडीपीको अनुपातमा 30.1% रेमिटेन्स भित्र्याएको छ। तपाईँ यतिखेर उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा उज्यालो फल्चा सुनिरहनु भएको छ र उज्यालो फल्चाको साथमा हामी आउँछौ हरेक दिन बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म रहन्छौं। यो बीचमा हामी विविध सामग्रीहरू प्रस्तुत गर्छौं। आजको बजारको पालो भएको छ र सबैभन्दा पहिले मैले तरकारीको भाव सम्बन्धी नै जानकारी लिएर आएकी छु र तरकारीको भावको कुरा गर्नुपर्दा जुन लगातार एकदमै बढिरहेको थियो गोलभेडाको भाव चाहिँ केही सस्तो हुँदै गइरहेको छ। आज गोलभेडाको थोक मूल्यको कुरा गर्नुपर्दा चाहिँ 45 देखि 50 रुपियाँसम्म छ भने गोलभेडाको खुद्रा मूल्य चाहिँ नै 65 देखि 85 रुपियाँ छ। कानीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यही भनेको छ भने आज रातो आलुको मूल्य चाहिँ किलोको 55 देखि 60 रुपियाँ छ। यस्तै रातो भारतीय आलु 45 रुपियाँ छ भने मुडेको आलु पनि 55 देखि 60 छ अनि सेतो आलु चाहिँ 45 रुपियाँ छ। यसै गरी सुकेको प्याजको भाव चाहिँ 65 देखि 70 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भने गाजर किलोको 115 रुपियाँ बन्दा 65 रुपियाँ काउली 145 रुपियाँ छ भने मुलाको भाव 10 रुपियाँ घटेको छ। 10 रुपियाँ घटेर किलोको 75 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भने भन्टाको भाव चाहिँ 10 रुपियाँ बढेर 65 रुपियाँ खुद्रा मूल्य तोकिएको छ अनि बोडीको भाव चाहिँ किलोको 65 रुपियाँ छ। यस्तै घिउ सिमी किलोको 85 रुपियाँ छ भने करेला र लौका 55 रुपियाँ छ अनि परवल चाहिँ 75 रुपियाँ खुद्रा मूल्य तोकिएको छ भने चिचिन्डु 10 रुपियाँ घटेर 45 रुपियाँ खुद्रा मूल्यमा झरेको छ। यसै गरी घिरौला किलोको 55 रुपियाँ छ अनि हरियो फर्सी चाहिँ किलोको 65 रुपियाँ छ किलोको 10 रुपियाँ घटेको छ भने पाकेको फर्सी किलोको 55 रुपियाँ छ। यस्तै भिन्डी किलोको 65 रुपियाँ छ भने इस्कुस चाहिँ 45 रुपियाँ खुद्रा मूल्य तोकिएको भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भनेको छ। अब भने नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारीको पालो भएको छ। आज अमेरिकी डलर एकको खरिदर 113.95 रुपियाँ बिक्री दर 114.55 रुपियाँ युरोपियन डलर एकको खरिदर 125.77 रुपियाँ बिक्री दर 126.43 रुपियाँ युके पाउन्ड स्टर्लिङ एकको खरिदर 138.71 रुपियाँ बिक्री दर 139.45 रुपियाँ रहेको छ। यस्तै स्विस फ्रैंक एकको खरिदर 115.24 रुपियाँ रहेको छ भने बिक्री दर 115.85 रुपियाँ रहेको छ। यस्तै अस्ट्रेलियन डलर एकको खरिदर 76.66 रुपियाँ बिक्री दर 77.07 रुपियाँ रहेको छ भने बहराइन दिनार एकको खरिदर 302.25 रुपियाँ बिक्री दर 303.84 रुपियाँ कुवेती दिनार एकको खरिदर 374.77 रुपियाँ र बिक्री दर 376.74 रुपियाँ रहेको छ। यो नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी विनिमय दर सम्बन्धी जानकारी प्रस्तुत गर्यो हामीले उज्यालो फल्चामा। उज्यालो फल्चामा आज हामीले सुरुदेखि नै तीज लागिसकेको छ त्यही भएर तीज सम्बन्धी गीत नै बजाइरहेका छौं। अबको पालोमा फेरि पनि हामी अर्को एउटा गीत सुन्छौं अनि फेरि पनि आउँछौं। अहिले पनि साथी सङ्गी सँगै भेट भएर रमाइलो गर्दाखेरि निकै खुसी मिल्छ, रमाइलो नै हुन्छ। उज्यालो पल्चाको साथमा हुनुहुन्छ र उज्यालो पल्चामा आज हामीले तीज सम्बन्धी गीतहरू विशेष गरी बजाइरहेका छौँ।
आजका पाहुना,
आजका पाहुना
मनमाया सञ्जेल 2008 सालमा ललितपुरको शङ्खु भलडाँडामा जन्मनुभयो। बुबा आमाले आफूभन्दा 22 वर्ष जेठो केटासँग 12 वर्षको उमेरमा बिहे गरिदिनुभयो। बिहे गरेको 2 वर्षपछि 14 वर्षको उमेरमा आमा बन्नुभयो। त्यसपछि नजानिकनै जिम्मेवारी थपियो। कहिले ललितपुरकै इकुडोल त कहिले प्युटार गर्दै बसाई सराईको क्रममा अहिले ललितपुरको नक्कीपोटमा बस्न थाल्नुभएको वर्षौं भइसक्यो। 3 छोरा भए पनि घरमा सञ्जेल दम्पत्ति मात्रै बस्नुहुन्छ। 3 दाजुभाइ र 3 दिदीबहिनी मध्येकी माइली छोरी मनमाया सञ्जेललाई तीजको बेलामा सधैँ बुबा लिन आउनुहुन्थ्यो अनि 3 दिनको बिदा लिएर माइती जानुहुन्थ्यो, तीज मनाएर फर्काउनुहुन्थ्यो। तर अहिले घरमा 2 जना मात्र भएकाले कतै जान पाउनुहुन्न। उज्यालो पल्चामा आज हामी ललितपुर नक्कीपोटकी मनमाया सञ्जेलसँग कुरा गर्छौं। स्वागत छ आमा उज्यालो पल्चामा।
थ्याङ्क यू।
कति वर्षको हुनुभयो आमा?
म 8 सालको, 57-58 कति भयो,
68
68 वर्ष भए।
8 सालमा जन्मिनुभयो शङ्खुमा, कति सालसम्म चाहिँ त्यहाँ बस्नुभयो?
त्यहाँ त मेरो बिहे गर्नुभएको 20 सालमा, 20 सालसम्म त्यहाँ बस्यो। त्यहाँबाट चाहिँ आफ्नो घर गयो।
12 वर्षको उमेरमा बिहे भयो?
12 लागेको थिएँ बिहेमा, अब पुसदेखि 12 लागि जेठमा बिहे भयो।
56 वर्ष भएछ बिहे भएको
होला, 56 भयो होला।
बिहे गरेर चाहिँ कता पुग्नु भयो?
बिहे गरेर त्यहीँ शङ्खुमै हो, भलडाँडाबाट शङ्खुमा अलि माथि, त्यहीँ लगेर भित्राउनु भयो। त्यहाँबाट तल माथि हुँदाहुँदै अनि तल झरियो युडोल गाउँ, अनि त्यो युडोलको छोडेर फेरि हामी प्युटार पुग्यौँ। प्युटारमा 2 वर्ष बसेर फेरि युडोलै आयौँ, अनि युडोलबाट अनि हामी यहाँ चापा गाउँ आयौँ। चापा गाउँ आयौँ, चापा गाउँबाट अनि हामी यहाँ नक्कीपोट बसेका छौँ अहिले।
12 वर्षको उमेरमा भनेपछि त ढिलै बिहे भएछ उबेलाको कुरा गर्नुपर्दा।
त्यही त, ढिलै भनौँ न, अब उबेला ढिलै भनौँ, तर उबेलाका 5-6 वर्षका बिहा गर्थे भने मेरो पालामा अलिक ढिलै हो।
अहिले त झन् ढिला छ,
झन् ढिला, अहिले त 20-25-30 त्यस्तैमा बिहा गर्छन् नि। त्यतिखेर चाहिँ हामीलाई आमाले बिहा गरेर पठाउँदै, जाऊ छोरी जाऊ, घर जानुपर्छ, जाऊ घरमा चाहिँ नि बिहान उठ, कुचो कसरी गर, अनि राम्रोसँग बिहान उठेर पूजापाजा गर्ने, यस्तो गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो। त्यही काम गर्थ्यौँ हामी।
अरू सबैका पनि त्यति छिटै नै बिहे भयो?
त्यस्तै छिटै भयो, दिदीको त चाँडै भयो अझ सानै बेलामा, मेरो चाहिँ त्यतिसम्म भनौँ न। दाईको हामी 3-3 वर्ष फरक छौँ, दाई र दिदी म, 3-3 वर्षको फरकमा छ। त्यस्तै त्यस्तै बेला बिहा भयो।
अनि बहिनीको चाहिँ?
बहिनीको अलिक सानै बेला बिहा भयो। म बहिनीको बिहा गर्दाखेरि मेरो बच्चाहरू यताउता त्यति साह्रो याद पनि भएन मलाई। सानै बुवा विदेशी गरेको, बुवाको नभएको बेलामा बिहा गरेको।
बच्चा भइसकेका थिए भनेपछि कति वर्षको उमेरमा पाउनुभयो पहिलो बच्चा?
पहिलो बच्चा 14 वर्षमा पाएँ होला।
बिहे गरेको 2 वर्षमा पाउनुभयो?
2 वर्षपछि।
उबेलामा त नसिने नभइकन बिहे गर्ने भन्थे नि, तपाईँ चाहिँ भइसक्नु भएको थियो कि थिएन?
भएको थिएन, बिहा गरेपछि भएको, नसुन भएको थिएन, बिहा गरेपछि नै नसुन भएको। बिहा गरेको त्यही वर्षैमा बिहा नसुन भएको छ नि।
अब बिहे गरेर घरमा गइसकेपछि पहिलोपल्ट नसुन हुँदा चाहिँ कस्तो लाग्यो?
एकदम पिर लाग्यो। पहिलोपल्ट नसुन हुँदाखेरि अब के हो कसो हो, माइती घरमा थिएँ, त्यहाँबाट म भैँसीलाई पानी खुवाउनु आमा म गएको थियौँ, त्यहाँबाट म लुकेँ, घरमा आएन, अनि लुकेर बसेँ। अनि लौ यो छोरी कहाँ गई बोलाउनु भयो आमाले, म त अम्रिसाको झाङमा लुकिरहेको थिएँ, लौ अब यस्तो भयो, म त जा आउन आइनँ भनेपछि, लौ अब आमाले लुगासुगा ठिक पारेर दिदी घर लग्नु भयो, दिदीको घरमा बसेँ। कति बेलामा 13-14 दिन बाँध्ने चलन थियो नि त, त्यति दिन म दिदी कहाँमा बसेर अनि आएँ। आमाहरूले लिने जानुभयो, अनि मुख हेर्ने चलन थियो त्यतिखेर, नसुन भएपछि दाजुभाइले बाउहरूले मुख हेर्नु हुन्थेन, कपडा लुगा कपडा दिएर अनि मुख हेर्नु पर्थ्यो, त्यही गर्नुभयो अनि मात्र घर गएँ।
अहिले त त्यति धेरै बार्ने गर्ने चलन पनि छैन,
हामीलाई कस्तो दुःख थियो नसुन्नु भएको हो कि होइन बेलामा चाहिँ नि कपालको धागो फुकाउनु पर्थ्यो अनि भुइँमा सुत्नु पर्थ्यो, आफूले छोएको थाल कचौरा छुट्टै राख्नु पर्थ्यो, घाँस काटेर ल्याएको नाम्लो हँसिया छुट्टै राख्नु पर्थ्यो, भुइँमा सुतेरको चाहिँ त्यो एउटा सानो अब भनौँ न राडी बोरा के दिनुहुन्छ त्यो उसाउन दिनुहुन्थ्यो, त्यो झिकेर गोबर माटाले लिप्नु पर्थ्यो, त्यस्तो चलन थियो ऊ बेलामा। अब अहिले भन्दाखेरि अचम्म लाग्छ।
अहिलेको राम्रो लाग्छ कि पहिलेकै?
स्वास्थ्यको हिसाबले राम्रो हो। अब ऊ बेलामा हामीलाई चाहिँ अब अहिले लाउने हामीलाई त्योभित्र चाहिँ त्यो रगत भयो भनेर लाउने कपडा सपडा केही थिएन, चलन थिएन, थाहा पाएनौँ। त्यही लुगा लगाएको धोती लुगा लगाएकोमा लाएर त्यही फोहोर हुन्छ भनेर आमाहरूले त्यस्तो भन्नुभएको होला जस्तो लाग्यो अहिले चाहिँ। अब अहिलेकोलाई त केही थाहै हुँदैन के लगाउँछन् कस्तो गर्छन् केही थाहै हुँदैन।
अब अलिकति अगाडि फर्क्यौँ फेरि होइन, बिहे गरेर जानुभयो 12 वर्षको उमेरमा 20 सालतिरको कुरो, अनि बिहे गरेर गइसकेपछि अब तिज पनि आयो, चाडपर्वहरू पनि आयो है, अनि पहिलो वर्ष चाहिँ तिज कसरी मनाउनु भएको थियो?
पहिला वर्ष तिजमा चाहिँ बुवा लिन जानुभयो अनि आयौँ। माइती घरमा आएपछि आमा बुवाहरूले चाहिँ ल अब छोरी आए अब मिठो मसिनो बनाउनुपर्छ खानुपर्छ भन्नुभयो, खिरहरू पकाउनु भयो, मिठाईहरू बनाउनु भयो, खायौँ, खुब रमाइलो लाग्थ्यो। ल मेरो बुवाले गीत गाउनुहुन्थ्यो कि के अरे जेठी गीत गाऊ माइली नाच कान्छी बत्ती बाल, जेठी गीत गाऊ माइली नाच कान्छी बत्ती बाल भनेर गीत गाउनुहुन्थ्यो मेरो बुवाले, अनि सबैजना दिदीबहिनी भएर गीत गाएर नाच्थ्यौँ, रमाइलो लाग्थ्यो। अनि
तपाईँ त छोरीमा माइली,
म माइली,
तपाईँ चाहिँ नाच्नेमा पर्नुभयो?
म नाच्थ्यौँ परे, धेरै नाच्थेँ म, धेरै पूजापाठ यस्तो धेरै ऊ बेलामा सप्ताह लाउँथेँ, अनि यस्तो चाहिँ महिनावारी भएको यो ऋषी पञ्चमको दिनमा चाहिँ नि सप्ताह लागेको बेलामा चाहिँ नि हामी पञ्चमी थन्कनु भनेर जान्थ्यौँ। त्यहाँ जाने बेलामा यस्तो राम्रो पूजा लगाएर कति 7-8 लगाइसकेँ मैले, त्यो थन्काइसकेँ भनौँ न, त्यो पनि गरिसकेँ। अब अहिले पो त्यो चलन छैन मान्छेहरू, पहिला हामीलाई खाना दिनुहुन्थेन, ऋषी पञ्चमी दिन हलो लगाएको ठाउँको खानुहुन्न, हलो नलाएको ठाउँ खनेर रुपियाँ ठाउँको खानुपर्छ भन्नुहुन्थ्यो आमाहरूले, खाना दिनुहुन्थेन, अनि हामी त्यो पूजा लगाएर मात्रै खाना खान्थ्यौँ।
ऋषि पञ्चमीको कुरा हामी एकछिनमा गरौँला, तिजकै कुरा गरौँ। अब भोलि त तिज छ, कतिको तिज लाग्दैछ तपाईँलाई?
अब तिज अब अलिअलि लागिरहेछ नि, मनमा त धेरै तिज लागे जस्तो लाग्छ, अब अहिले आफू घरबाट हिँड्न नपाउँदाखेरि चाहिँ अलिक दुःख लाग्छ।
घरमुली भएर बस्नु भएको छ?
घरमुली भयो, बुढो मान्छेलाई हेर्नु पऱ्यो, बुढो मान्छेलाई खुवाउनु पियाउनु पऱ्यो, यताउता गर्दाखेरि अलिक हिँड्न पाइएन, माइत माहौल जान पाइएन भने जस्तो लाग्छ, अरू त ठिकै छ।
दुईजना मात्र भएको भएर हिँड्न पाउनु भएन?
हिँड्न पाइएन, दुईजना मात्रै भएको भएर।
कहाँ गयो छोराछोरी?
छोराछोरी अब एकजना यहीँ चापागाउँमै छन्, आउँछन् जान्छन्, दुईजना बाहिर छन्, कान्छो अमेरिका छ, माइलो युके लन्डनमा छ। अब सधैँ फोनमा त कुरा हुन्छ तर एकै ठाउँ नहुँदाखेरि चाहिँ अब आफू पनि गएर आइयो, ठाउँ देखेर आइयो, अनि त्यो चाहिँ नि अलि आफूलाई आनन्द लाग्छ। छोराछोरी बाहिर भए पनि आफू गएर यस्तो गर्दो रहेछन्, यस्तो ठाउँ रहेछ भन्ने बुझियो देखियो अनि राम्रो लाग्छ।
बेभन्दा अगाडि चाहिँ कसरी मनाउनुहुन्थ्यो तिज? बेपछि केही फरक भयो कि भएन?
बेभन्दा अगाडि त अब त्यस्तै हो, अब सानै बेला गरी त्यति साह्रो याद भएन, बच्चा बच्चाको बेलामा कुन रमाइलो कुन नरमाइलो, हामी जुनै सिकेको बेला रमाइलो लाग्थ्यो, रमाइलो भएर हिँड्ने। हामी सानो बेला चाहिँ धेरै ओल्लो घर पल्लो घर दिदीबहिनीहरू काका माइला बा ठुलो बाका छोराछोरी जम्मा भएर जहिले पनि हामी नाच्ने गीत गाउने नै गर्थ्यौँ सानो बेला पनि, वनभात खान जाने, भाइबुना बोक्ने, पाखामा गएर चाहिँ भा पकाएर खाने, वनभात खाने भनेर त्यस्तो रमाइलो गरेर हिँड्थ्यौँ, अनि दिनदिनै घरमा ओल्लो घर पल्लो घर गीत गाएर नाचेर गाउँथ्यौँ, रमाइलो लाग्थ्यो त्यो बेला नि।
कस्तो गीत गाउनुहुन्थ्यो सम्झना छ?
कस्तो गीत गाउनु होला है, बाटरे मुनिल बाटरे माथि फुल फुलेर सेताइ छ, अलिलि माया बाहुरा आमा दुईको धेरै माया त्यतै छ एउटा घर त सँगा एउटा घर त पाङ्गा एउटा घर त लेले हो लुगा धुनी साबन साबन धुनी पानी यो मन धुनी केले हो दाटरे मुनि दौ बाटरे माथि फुलै फुलो स्वस्तिको अलेरी माया बाउरा आमा दुईको धेरै माया दोस्तीको
आफै गाएर अनि रमाइलो गर्नुहुन्छ
आफै गाउने आफै नाच्ने आफै जे जस्तो आउँछ त्यस्तै गीत गाउँदै नाच्दै गर्थ्यौँ हामी
त्यतिखेर त अब बिरहका गीतहरू गाउने भनेर पनि भन्छन् नि है
फुल टिपेर सिउँदैमा राखौँला नरै बसामा आउँदै गरौँला आमा म आउँदै गरौँला त्यस्तो गीत गाउँथ्यो
घरबाट माइतमा पहिलोचोटि अब तिज मनाउनको लागि भनेर बुवा लिन जानुभयो बुवाले तपाईँलाई लिएर घर लानुभयो अनि त्यसपछि तिज मनाउनु भयो कति दिन अगाडि चाहिँ लिन जानुभएको थियो
तिजको दुई दिन अगाडि धेरै दिन अगाडि त आउनु पाइँदैन थियो दुई दिन अगाडि एक दिन अगाडि दर्खाने दिनमा भनौँ त्यस्तै एक दिन अगाडि आउनु पाइन्थ्यो अनि तिज सकेर त्यो ऋषि पञ्चमीको काम सकेर अनि मात्रै जाने गरेको थियो
तिजमा अब माइत जाँदा त साथीहरू पनि भेट हुन्थ्यो होला
भेट हुन्थ्यो नि काका बाबुका छोरीहरू सबै दिदीबहिनीहरू भेट हुन्थे नाच्थे गीत गाउँथे अब त्यतिखेर अबलाई रमाइलो बेला पनि भयो क्या सानसानै पहिला नै बच्चा भए अनि बच्चाकैमा ध्यान भयो अनि बच्चाकै ध्यानमा गइयो त्यति रमाउने विचारै आएन बिहा नगर्दाखेरि मात्रै हो रमाइलो लागेर दिदीबहिनी साथीभाइसँग हिँड्ने बच्चा भएपछि चाहिँ हिँड्न पाइएन बच्चाकै सानो बेलामा हेर्दै विचार गर्दै ठिक्क भयो त्यतिखेरको त धेरै दुःखको बेला भयो नि त बिर्सिसक्यो कि दुःखको बेलामा पुरा कति ठाँ हिँडियो कति ठाँ डुल्यो कति दुःख पाइयो ऊ बेलामा चाहिँ यो बच्चा जन्मेर चाहिँ बिहान पाँच बजे जन्मिया बच्चा आज भोलि पर्सि नभएको त्यो साथी नझरेर कुट्टो झुन्डा राख्थ्यो चाहिँ मेरो सासूआमाले तिन दिनसम्म कसरी बाँच्यो होला गाउँमा त्यतिखेर हस्पिटल भन्ने लाने कसैको बुद्धि आएन धेरै दुःख काटियो होला त्यतिखेर दुःखको बेला अब दिमागमा केही पनि रहेन क्या
अब अहिले सुख भएपछि सुख नै सम्झियो
सम्झियो अहिले चाहिँ अब सुख
अहिले चाहिँ अब ती दिदीबहिनीहरू भेट हुन्छ कि हुँदैन
हुँदैन नानी अहिले कोही पनि दिदीबहिनी भेट पुग्दैन अहिले कता पुगे कोही पनि छैनन् दिदीबहिनीहरू कोही छैनन् भेटेर गीत गाएर बस्नु पाए हुन्छ जस्तो रमाइलो त लाग्छ अहिले यतिखेर लागेर के कोही भेट हुँदैन
सबैजना आफ्नै छोरा नाति नातिनी त्यसमै नाति नातिना
व्यस्त भए अरू सबैजना कता कता पुगे पहिला पहिलाका केटाकेटी साथीहरू हुँदाखेरि कहाँ कहाँ पुगे कहाँ कहाँ पुगे कोही छैन अहिले
सम्पर्कमा कोही छैन
कोही छैन सम्पर्कमा कोही छैन अब आफू यता आइयो कता हो कता हो लिङ्गापङ्गा भए आफ्नै काका बाबुको छोरीहरू भेट हुँदैन अहिले रमाइलोको बेला अब बुढो मान्छेले हेर्न गर्नु नपऱ्यो त भेटघाट गर्न जाइन्थ्यो भेटघाट हुन्थ्यो अब जान पाइँदैन
दुईजना मात्र भएको बेफाइदा यो चाहिँ
बेफाइदा त धेरै बेफाइदा बेफाइदा अब हेर्ने अब बुढापाका मान्छेलाई अब अहिले मान्छेले अरूले हेर्न गाह्रो हुन्छ आफ्नो बुढाले आफैले माया गर्नुपर्छ नि होइन मलाई धेरै माया लाग्छ आफ्नो बुढाले जे गरे पनि माया लाग्छ
त्यही मायामै टिकेको छ संसार
अनि संसार त्यही हो
पानी पनि नखाइकन व्रत बस्छन् नि
त्यतिखेर त पानी पनि नखाइकन व्रत बस्नुपर्छ हेरि आफ्नो श्रीमानको चाहिँ आयु बढाउनुपर्छ यस्तो गर्नुपर्छ भन्नुहुन्थ्यो आमाहरूले केही खाना दिनुहुन्थेन जब बत्ती बालेपछि अनि फलफुलहरू यस्तो दुध त्यस्तो फलफुल चाहिँ खायौँ हामी निराज बसेनौँ दुध र फलफुल सानसानै भएको हुनाले त्यस्तो चाहिँ खुवाउनुहुन्थ्यो आमाले
अब त्यसरी पानी पनि नखाँदाखेरि श्रीमानको आयु चाहिँ लामो हुने रहेछ जस्तो लाग्छ
लाग्दैन त्यो चाहिँ झुट्टा जस्तो लाग्यो मलाई चाहिँ किनभने अब हामीले यो दुःख काटेर आफ्नो पेटमा खान मन लागेको कुरो खान साँचेर नखाएर पनि धर्म होला जस्तो चाहिँ लागेन मलाई चाहिँ त्यो चाहिँ अब त्यही भएको हुनाले त अब त्यस्तो अघिका आमाहरूले चाहिँ त्यस्तो चाहिँ गर्नुपर्छ भन्नुभएको भएर त्यो चलनमा लागेका थियौँ अब अहिले यसो विचार गर्दाखेरि चाहिँ नि अब यो नहुने झुट्टा जस्तो लाग्यो, आफूले आत्मामा खाउँ खाउँ लागिरहेको हुन्छ, अब आमालाई धर्म हुन्छ अरे भन्दैमा चाहिँ त्यो चाहिँ नि त्यति राम्रो लागेन त्यो चाहिँ।
अनि दरमा चाहिँ के खानुहुन्थ्यो?
दरमा हामीले के खान्थ्यौँ भने अब खिर पकाएर खान्थ्यौँ, अब रोटी बनाउँथ्यौँ, घिउ रोटी खान्थ्यौँ, खिर खान्थ्यौँ, अब त्यस्तै हो, अब मिठाईहरू बनाएको हुन्छ मिठाईहरू खान्थ्यौँ, त्यस्तै मात्रै हो, अरू त केही खास खान्थ्यौँ।
घरमै बनाउने सबै कुरा,
घरमै बनाउने सबै, घरमै तयारी, दुध आफ्नो घर वल्लो घर पल्लो घर जमाएर मागेर किनेर ल्याएर त्यसरी बनाउने गरेथ्यो, तर उबेलामा चलन त्यस्तै थियो।
अहिले चाहिँ दरमा के खानुहुन्छ?
अब अहिले त के सबै थोक अब खान भने दसैँ, सधैँ दसैँ छ, सधैँ तिहार छ, सधैँ रमाइलो छ, सधैँ भात खान पाइयो, बेलामा भात खाऊँ भने चलन थिएन, अब तिहार आउनु पर्थ्यो सेल खानालाई, अब तिज आउनु पर्थ्यो यस्तो खिरहरू बनाएर, यताउता अझ चाडबाडमा चामल हुँदैनथ्यो त्यतिखेर, अब अहिले त हेर्नु चामल भन्ने कुरो त माटो सरी जहाँ गइन्छ छ, सधैँ दसैँ सधैँ तिहार, अहिले त
अहिले त बरु धेरैले चामल चाहिँ खान नहुने भएको छ,
नहुने भएको छ, अब अहिले सुगर भन्छन् के भन्छन् त्यसले चाहिँ अब चामलको चिज खानुहुने, उसिनाको चामल खानु पर्ने, उबेलामा चामल लिनलाई भनेर यो राम्रो चामल पाएँ त्यो खेतीको चामल, यहाँ पाटन लामपाटी आएर उसिना चामल लानु पर्थ्यो, त्यो पनि लाइन बसेर
कहाँ उता युडोलबाटै कि
युडोलबाटै शङ्खु युडोलबाटै मै आएँ, बासी त घिउको टिन बोकेर आएर यहाँबाट मट्टी तेल लिएर जाने, चामल लिएर जाने, मसला लिएर जाने गर्नु पर्थ्यो, त्यतिखेर हिँडेर गाडी चल्दैन थियो नि त, गाडी नचलेको बेला हिँडेरै जानु पर्थ्यो।
कति समय जति लाग्थ्यो हिँडेर आउनलाई यता?
ए यहाँ एक दिनमा आइपुगिन्थ्यो, बिहान हिँडेपछि बेलुकासम्म यहाँ पाटनसम्म आइन्थ्यो, हिँडेरै आउँथ्यो।
अनि भोलिपल्ट फर्किने?
भोलिपल्ट पर्सिपल्ट फर्कने, अनि उहाँ पाटनमा आएर घिउ बेचेर जाँदाखेरि बेलामा बेलुका बस्दा यो नैकोठीमा बस्दाखेरि हामी तिन पाने भन्जीबाट भात पकाएर खान दाउरा बोकाएर ल्याउनुहुन्थ्यो बाले भारीमाथि, यहाँ किन्नु पर्थ्यो नि त्यत्रो त मुठी मुठी दाउरा, अनि त्यहाँ चाहिँ नि यहाँबाट यति लगेपछि हामीले किन्नु पर्दैन भने सुक्खा मोहोर पनि खर्च गर्न गाह्रो थियो त्यतिखेर, अब अहिले सुक्खा मोहोर कहाँ देख्न पाउनु।
ए भनेपछि उहीँबाट बाटोलाई बाटोमा खानेकुरा पकाएर खानको लागि दाउरा समेत बोकेर
आउनु पर्थ्यो, पाटन मङ्गल बजारमा बेच्न नि राख्थ्यो राख्न त, तर हामी चाहिँ मेरो बुवाले उहीँदेखि नि यति दाउरा लगेपछि आजलाई खाना पकाउनु पुग्छ लगाउँ भनेर लिएर आउनुहुन्थ्यो।
अनि बस्न चाहिँ कहाँ बस्ने?
नैकोठीको नैकोठी भन्थ्यो यो उसकोमा मङ्गल बजारमा अलिक माथि लुगा पसलको घर एउटा हाम्रो पाहाडबाट आउने मान्छेलाई राख्ने पकाउने खुवाउने भाँडाकुँडा उसले दिन्थ्यो, चामल पनि हामी किन्थ्यौँ अनि भाँडाकुँडा उसले त्यहाँ पकाएर खान्थ्यौँ, दाउरा आफूले ल्याउने सुत्ने पनि दिन्थ्यो।
त्यसको पैसा चाहिँ तिर्नुपर्ने?
अब पकाएको तिर्नु पर्दैन थियो, उसको सामान किन्थ्यौँ त हामी, लुगा बाटो किन्थ्यौँ, मसलाहरू किन्थ्यौँ, अनि उसले चाहिँ पकाउने भाँडा दिन्थ्यो, चामल हामी किन्थ्यौँ, सुत्ने ठाउँ उसले त्यसै दिन्थ्यो,
ए
कोठा त्यसै दिन्थ्यो, सुत्नु चाहिँ तिर्नु पर्दैन थियो।
तिजकै कुरा गरौँ फेरि पनि। अनि यसपालि चाहिँ तिज कति लागेको छ?
यसपालि तिज थोरै थोरै लागेको छ नानी, म अब त्यति साह्रो कहीँ हिँड्न पनि पाएको छैन, अब रमाइलो चाहिँ मनमा लागिरहेछ, अब जान पाए हुन्थ्यो यताउता हुन पाए हुन्थ्यो भन्ने चाहिँ छ, ठिकै लागिरहेछ।
को भोलि त तिज व्रत बस्नुहुन्छ कि हुन्न?
व्रत त बसिन्छ नानी, अब त्यति निलाएर चाहिँ बस्न सकिन्न, अब मेरो त यो पेटको आन्द्राको अपरेसन गरेको छ, अलिअलि केही नखाए त फेरि अडिनै सक्दैन, आन्द्रा काटेर अर्को आन्द्रा फेरिरहेछ, पहिले पनि त्यस्तै एउटा दुःख गऱ्यो यताउता गऱ्यो भोक भोकै हिँड्यो, अल्सर भयो, अल्सर हुँदाहुँदै आन्द्रा कुहियो, अनि खेर आन्द्रा काटेर चाहिँ अहिले चाहिँ त्यति साह्रो भोकै भन्नु चाहिँ हुँदैन मेरो।
व्रत बस्न त नहुने रहेछ नि त त्यसो भए?
व्रत बस्नु चाहिँ हुँदैन, अब खानेकुरा चोखो खाने त्यस्तै गर्ने, व्रतै चाहिँ नबस्ने, चोखो त्यहाँ माथि हामी माछा मासु खाँदैनौँ, कहिले पनि माछा मासु खाने चलन नै छैन, दही दुध यस्तै फालफुल यस्तै खाने हो।
नाच्न ओर्न चाहिँ जानुहुन्छ कि?
नाच्न त असाध्यै खुसी लाग्छ, फेरि जान पाए त हुन्थ्यो, नाच्न रमाइलो, कहिले कहीँ रेडियोमा गीत आउँछ ए नाचिहाल जस्तो लागिहाल्छ, फेरि के गर्नु, सानो सानो बेला नाचिराखे बानी भयो, अब अहिले मात्रै अब जे होस् आफूभन्दा ठुलो मान्छेसँग बिहा भयो, हरदम गर्नु पऱ्यो, व्यवहार गर्नु पऱ्यो, आफैले त्यही भएर अलिकति अलि ऊ लाग्छ।
उमेर कति फरक छ तपाईँको र बुवाको?
बुवाको म भन्दा 22-23 वर्ष जेठो हुनुहुन्छ।
त्यत्रो वर्ष फरक छ?
बुवाको 36 वर्ष उमेरमा मेरो ठुलो छोरो जन्मे हो, त्यति फरकमा बिहा भएको।
तपाईँले 14 वर्ष 13 वर्षमा पाउनु भयो?
13 वर्षमा पाएँ। अब तिन भाइ तिनवटा छोरा पाएँ, ठिकै छ, राम्रै छ, खुसी छु म, राम्रो छ। अब अहिले बुढो मान्छेलाई पनि मैले आफैले स्याहार्न पाएको छु, राम्रो छ। कति बिरामी भएर पनि मैले उपचार गरेर हरेक गरेर अहिलेसम्म हेल्दी हुनुहुन्छ, हिँड्न सक्नुहुन्छ। अब 80-85 नाग्नु भयो, राम्रै हुनुहुन्छ।
पहिले अब यति धेरै उमेर फरकोसँग बिहे हुन्थ्यो, अहिले त सँगसँगैका जस्तोसँग गर्छन् धेरै, है कस्तो लाग्छ?
अनि यस्तो लाग्छ, कहिले काहीँ त अलिक दुःख लाग्छ क्या। अब उमेर बराबरी जस्तै बिहा गरे भएदेखि त अलि राम्रो हुन्थ्यो, कुरो मिल्थ्यो जस्तो लाग्छ, होइन? कुनै बेलामा कुरो मिल्दैन बुढाबुढीसित। अब पहिलाका कुरा र अहिलेका कुरा धेरै फरक छन्। पहिलाका कुरा आउँछन् बुढापाका मान्छेलाई, आफूलाई अहिलेको कुरा आधी जस्तो अहिलेकै कुरा मनलाई त्यही जान्छ मनमा, अनि अलिकति अलि दुःखै लाग्छ। उस्तै उस्तै जोडा जोडा बिहा गर्दै भए हुन्थ्यो होला जस्तो लाग्छ। आफू पनि बच्चै भइयो है,
22 वर्ष भने त धेरै फरक भयो,
धेरै फरक भयो नि। कति फरक कति फरक।
छोरी आइपुग्नु भयो?
छोरी आइपुगेन,
अब तिज आइपुग्यो, रमाइलो हुने
भयो, रमाइलो हुने भयो। छोरी आज आएर बस्ने होला, डाँच्छै भइजाने होला नि। भले पुरन ल्याए एक्लै आउनु त होइन छोरी,
आमा छोरी बसेर पनि नाच्ने गाउने गर्नुहुन्छ?
गाउँछौँ हामी, अस्ति नै गाउने नाच्ने गाउने नि हुन्छ। छुबुहारी आउँछ नि अहिले माइतबाट, सबैजना भेट हुन्छ कि।
गीत सम्झिनुहुन्छ कुनै? पहिले कस्तो खाले भाकाहरू गाइन्थ्यो?
अहिलेको उबेलाको चाहिँ हाम्रो आमाहरूले चाहिँ गीत गाउँदाखेरि चाहिँ के गाउनुहुन्थ्यो भने, दा नेपाल बाडा दाजाइले सिर फुल कमाइ ल्याउनु भोल, दिन्छन् भन्या भाउजैले लाइन आफैले भन्नुहुन्थ्यो क्या।
दाइले ल्याएको भाउजूले लगाइदिनु भयो?
लगाइदिनु भयो। नेपालबाट दाजाइले सिर फुल कमाइ ल्याउनु भयो, दिन्छन् भन्या भाउजैले लाइन आफैले भन्नुहुन्थ्यो। उबेलाको गीत त कति कति फरक भयो, अब बिर्सिसक्यो, आउँदैन।
पहिले अब सासु बजैले माइत जानलाई नदिने, होइन त्यस्ता त्यस्ता भन्थ्यो, तपाईँलाई चाहिँ दिनुहुन्थ्यो कि हुन्नथ्यो?
होइन, अब सासु बजै त त्यतिखेर कहिले दिनुहुन्थ्यो कहिले नजा पनि भन्नुहुन्थ्यो, होइन? तर हामी जाने गरेको थियो, बाले लानुहुन्थ्यो। बा छन्जेल चाहिँ मलाई असाध्यै उनीहरू लाग्थ्यो क्या। बा खनभन्दा अगाडि नि किचकै बेला यही भदको औँसीको दिन बित्नुहोस् बाबु छोरी, म लिन आउन पाउँदिनँ, म बाँच्दिनँ यसपालि तिजमा गइहाल्छु, चिन्ता नगर है भन्नुहुन्थ्यो। मेरो बुवाले जहिले पनि मलाई बुवाले लिन जानुहुन्थ्यो, दाजुभाइ अलिक बच्चा बच्चै भनौँ न, त्यस्तो हुनुहुन्थ्यो। अब बा बेच्नु भयो अनि त्यहाँबाट पछि तिज पनि त्यति रमाइलो पनि लागेन, आफू पनि कता कता भयो, बच्चा बच्ची भए, त्यस्तै हो।
कति दिनको छुट्टी पाइन्थ्यो?
तिन दिन त्यही त, तिन दिन। अब पञ्चमी दिन नुहाएर गरेर चाहिँ खाना खाएपछि घर कुद्नु परिहाल्थ्यो, नुहाउन चाहिँ खोलामा जानु पर्थ्यो, त्यो नुहाउने दिनसम्म चाहिँ रमाइलै हुन्थ्यो। लौ त्यो होस्, अब अहिलेको मान्छे नुहाउन पनि जाँदैनन्, कता कता के भन्छन्, घरैमा नुहाई भन्छन्, दत्यौँ लाउँदैनन्, उसलाई दत्यौँ लाएर गनेर कति दुःख गर्नु पर्थ्यो। 360
गने
एक फेरि लाउने 360, एक फेरि पखाल्ने 360, पुरै 360 हाम्रो वर्ष दिनमा कति हुन्छ?
365
दिन हुन्छ, 365 दिनको सबै नै गर्नुपर्छ एक वर्षको चाहिँ, त्यही लाउने पखाल्ने लाउने पखाल्ने त्यही हो जे गर्दा पनि।
त्यसरी पखाल्दा चोखो भइन्छ जस्तो लाग्छ त?
होइ, अब आमाले त्यस्तै सिकाए, त्यस्तै होला जस्तो लाग्थ्यो। एक कुराले कस्तो लाग्छ मलाई भने, अब त्यतिखेर चाहिँ हाम्रो अब काम गर्नेको फुर्सद नभएको भएर काममै दौडेर चाहिँ हामीले सरसफाइ गर्न पाइँदैन थियो होला, त्यही भएको हुनाले त्यस्तो लगाएको हो कि जस्तो लाग्छ मलाई चाहिँ उबेलामा चाहिँ। अब अहिले चाहिँ 360 दिनको चाहिँ हामी ब्रुस लाएर दाँत पाछौँ, अब हात यता सफा केही गरेर चाहिँ साबुन लाएर हात धुन्छौँ, कति धुन्छौँ कति धुन्छौँ, अनि त्यही भएको हुनाले चाहिँ अहिले चाहिँ त्यस्तो गर्नु नपरे हो कि जस्तो नि लाग्छ मनमा चाहिँ।
सरसफाइ मुख्य कुरा हो भन्ने कुरा आयो,
सरसफाइ हो त्यो बेलामा, सरसफाइ त्यति गर्नु नभ्याउने रहेछ, कामै मात्रै कामै मात्रै, त्यो चलनले गर्दाखेरि चाहिँ अलि फरक हो कि जस्तो लाग्यो।
त्यो पानी पनि नखाइकन व्रत लिन्छन् नि, त्यो चाहिँ किन नखाएको हो भन्ने कुरो थाहा छ?
त्यो मलाई त्यति थाहा छैन, पानी नखाइकन चाहिँ अब आफ्नो श्रीमानको आयु बढ्छ अरे भनेर त्यो एउटा कुरो बुझेको छु भनेकोलाई त्यसले मलाई विश्वास चाहिँ लाग्दैन। अब बाबाआमाले आमाहरूले त्यसो भने हुनाले चाहिँ अब के हो नि, अब न आयु बढ्छ भनेर हो न भए चाहिँ के परम्परा हो। अब अहिले त्यतिको चाहिँ नि मान्छेले आफ्नो जीवन हेर, जीवनको ख्याल गर, चाहिँ नि व्रत बस्नुपर्छ भन्ने छैन, चोखो खाऊ राम्रो गर भन्ने मात्रै छ। ऊ बेला चाहिँ बस्नै पर्छ भने, यत्रो पाँच वर्षको बिहा गर्ने फुच्चीहरूलाई नि भोक लाग्यो भने रुन थाल्थे, उनीहरूलाई भोक राख्थे, त्यो चाहिँ राम्रो होइन, त्यो राम्रो होइन। र मलाई पहिलाको चाहिँ कुरो कति नराम्रो चाहिँ उमेर पुग्नु बच्चालाई बच्चा बेलामा बिहा गरे चाहिँ राम्रो लागेन, किनभने त्यो बच्चालाई अहिले मलाई दुःख लाग्छ, मेरो बाबाआमाले मलाई यस्तो फरक केटालाई बिहा गर्दाखेरि यो छोरीले कसरी चाहिँ त्यो घरमा जीवन बिताउन सक्छ होला, के गर्छ होला भने आमा बाउको मनमा ज्ञान आएन जस्तो लाग्छ कि मलाई, अलिकति दुःख लाग्छ।
अनि अब घरतिरकै काममा व्यस्त नै हुनुहुन्छ, दुईजना बुढाबुढी मात्र भएपछि खाने पकाउने त्यस्तै त होला, दैनिकी कसरी बिताउँदै हुनुहुन्छ?
अब यस्तै हो, अब यताउति बाहिर फेरो जाने, किनमेल गर्ने, ल्याउने, खाना पकाउने, बाहिर फेरो यसो हेर्ने, बुढाको सेवा गर्ने, त्यस्तै बिताउँछु दिन।
घर खर्च छोराछोरीले पठाइदिन्छन्?
पठाइदिन्छन्, छोराछोरीले अब हेर्छन्, पठाइदिन्छन्, ल दुःख नकाट, दुःख नगर भन्छन्। ठुलो छोराले राम्रोसँग दिनदिनै आएर विचार गर्छ, हेर्छ, बाहिर हुनेले पनि आमा बा राम्रोसँग खानुहोस्, राम्रो लाउनुहोस्, आफ्नो जीवनको ख्याल गर्नुहोस्, हामीलाई साँचेर राख्नु पर्दैन, आफू राम्रो खुसी हुनु, राम्रो हुनु, राम्ररी खानु भन्छन् अरूले राम्रो।
फुर्सद हुँदा चाहिँ के गर्न मन लाग्छ?
फुर्सद हुँदाखेरि यसो यताउता बाहिर फेरि यसो घुम्न जाने एकछिन, अनि आउने फेरि एकछिन मन टोलाउने, त्यतिकै, त्यति साह्रो अर्थ जस्तो लाग्दैन, घरमा यताउति बस्नु जस्तै लाग्छ, बाहिर जानु मन लाग्दैन त्यति।
गीतहरू सुन्नुहुन्छ?
गीत सुन्छु म, रेडियोको एफएम सुन्छु धेरै जस्तो, मुख्य आर्मी पुलिसको एफएम सुन्छु धेरै, यतिखेर यस्तो यतिखेर यसो भन्ने।
कस्तो गीत चाहिँ धेरै सुन्न मन लाग्छ?
कस्तो अब अहिले आएको भनौँ न, अब यस्तै नेपाली गीतहरू नै, अब इङ्ग्लिसको त आफूले बुझ्दैन, नेपाली गीतहरू नै बुझ्न आउँछ।
हामी तपाईँलाई कार्यक्रमको अन्तिममा एउटा नेपाली गीत सुनाउँछौँ, कुन गीत सुन्न चाहनुहुन्छ?
म नेपाली गीत फेरि भेटौँला चलचित्रको।
पिट्टुलाई खेलाउन चुलै बलेन गम मान्छे बस्नै छोडे अन्नपातै फलेन
आजका पाहुनामा ललितपुर नकिपोटकी 58 वर्षकी मनमाया सञ्जेलसँगको भलाकुसारीपछि उहाँको रजाइमा हरिवंश आचार्य र लक्ष्मी नेउपानेको स्वर, खड्ग नेउपानेको शब्द र हरिवंश आचार्यकै संगीतमा रहेको गीत सुन्यौं। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा उज्यालो पल्चा सुनिरहनु भएको छ। हिन्दू महिलाले मनाउने तीज आज शुरू हुँदैछ। आज बेलुकी दर खाएपछि धेरैजनाले भोलि व्रत बसेर यो पर्व मनाउँछन्। भरे बेलुकी चेलीबेटी जम्मा भएर खाने परिकारलाई दर भनिन्छ। तर दर कति र कसरी खाने भनेर भेउ नपाउँदा केहीलाई असहज पनि हुने गरेको पाइन्छ। साथी बिना नेउपानेले पाटन अस्पतालका प्राध्यापक, जनरल फिजिसियन तथा कलेज रोग विशेषज्ञ डाक्टर युवराज शर्मालाई कस्तो दर खानुपर्छ भनेर कुराकानी शुरू गर्नुभएको छ।
तिज भन्दाखेरि दुईवटा कुरा आउँछ, एउटा दर खाने, एउटा फास्टिङ बस्ने, विशेष गरी महिलाहरू गर्ने गर्नुहुन्छ नेपाली।
आज चाहिँ खाने दिनमा छ।
आज खाने कुरा गर्नुपर्दा कस्तो हुन्छ भने, कुनै पनि खाना, अब मान्छे त अत्यावश्यक चिजमै पर्छ खाना भन्ने कुरा होइन, त यसलाई व्यवस्थित गरेर खाने भन्छौँ हामी। अब डक्टर मेडिकल साइन्समा खानु त पर्छ होइन, अब अत्यावश्यक चिज भयो जीवनको लागि। तर मेरो भनाइ के भने, अब यसलाई व्यवस्थित गरेर खाने भन्छौँ। दर खाँदाखेरि हामीहरूले के आग्रह गर्छौँ भने, आफ्नो क्षमता, आफूले पचाउन सक्ने, खान सक्ने क्षमता अनुसार नै त्यसलाई व्यवस्थित गरेर खानाको इन्जोयमेन्ट लिनु राम्रो होला जस्तो लाग्छ। र यसमा अब सबैको लय लयमा लागेर नपच्ने गरी बेसकन खानाहरू खाइदिँदाखेरि विभिन्न प्रकारका समस्याहरू देखिन्छन्।
कस्तो कस्तो खालको समस्या देखा पर्छ डाक्टर साहब यसमा?
अब सबभन्दा पहिला त अलि धेरै खाना खायो जुन पच्न सकेन भने यसलाई हामीले फुड एलर्जी भन्छौँ अथवा फुड इन्टोलरेन्स भनेर भन्ने गर्छौँ। खाना अपच हुने, आफ्नो क्षमता जुन पचाउन सक्ने पाचन प्रक्रिया हुन्छ पेटको, कलेजोको जुन आफ्नो एउटा क्षमता हुन्छ, त्यो क्षमताभन्दा बढी खाइदिने, त्यसले गर्दा के हुन्छ त अब पुरै खाना नपच्ने भइसकेपछि अब पेट दुख्ने, पेटमा अटसपटस भएर फुल्ने, अनि त्यसपछि उल्टी हुने, अब पेट दुखेर डायरिया हुने, पातलो दिशाहरू जाने, र यसरी डायरिया भोमिटिङ दुइटै हुने, अनि खाना पुरै चाहिने, खाएको खाना निक्लेपछि बल्ल पेटलाई शान्ति हुने, अब यो किसिमका समस्याहरू पनि धेरैको देखिएको हुन्छ। र कतिले मलाई ग्यास्ट्रिक भयो डाक्टर साहब भन्दै आउनुहुन्छ। वास्तवमा त्यसले चाहिने त्यो बेलामा यो पेटका लक्षण भएका बिमारीहरू धेरै आउने गर्नुहुन्छ। र त्यसैले अब त्यो खाना बरु ठिक्क ठिक्क थोरै थोरै अलि टाइम मिलाएर आफ्नो क्षमता अनुसार खानुहोस् भनेर म भन्ने गर्छु। अब डक्टरहरूले प्रायःहरूले पनि भन्ने गर्नुहुन्छ। त यसमा मुख्य कुरा चाहिने, पहिलो कुरा मैले भने, पेट फुल्ने, अपच हुने, र चाहिने त्यो खाएको चाहिने कुराबाट चाहिने अब आइदर भोमिटिङ भएर निक्लिने अथवा डायरियाको रूपमा जानेर, अनि पेटलाई शान्त, पेट खाली भएपछि शान्त हुने, यो एक प्रकारको समस्या भयो।
यो चाहिँ अब धेरै खाएर हुने हो कि अब कसरी हो?
यो कसैको लागि त्यही खाना त्यति नै परिमाणमा खाइयो भने केही पनि हुँदैन, सजिलोसँग पच्छ भने, अर्को व्यक्तिको पेटको त पचाउने क्षमता जसको कम छ, त्यही परिमाण अर्को साथीले जति खायो भने उसलाई फेरि यो लक्षण हुन सक्छ। त्यसैले कसैले धेरै खाना खाएर पनि पचाइदिनुहुन्छ भने कसैले चाहिँ नि पचाउन सक्नुहुन्न। यसमा दुई तीन प्रकारको कुराहरू, कोही चाहिँ एउटा उमेरको कुरा आउँछ, अलिक कम उमेरकोले, एउटा हुन्छ ग्रोइङ एज, उहाँहरूले अलिकति ग्रोइङ एज, टिनेजर, प्युबर्टीमा अलि जति खायो भने पनि पचाउन सक्ने हुन्छ। कसैको हुन्छ अलिकति उमेर भएका मान्छेहरूले उहाँहरूको पचाउन सक्ने क्षमता भन्नुहुन्छ भने 40-45 वर्षपछि ग्रेजुअली चाहिँ त्यो डाइजेस्टिभ क्यापासिटी एकदमै ह्रास हुँदै जान्छ अनि धेरै उमेर भएपछि त अलिकति खाए पनि पुग्ने हुन्छ। त्यसैले एउटा कुरा त्यो उमेरको फ्याक्टर भयो। अर्को इन्डिभिजुअल व्यक्तिमा पनि फरक पर्ने कुरा भयो। कोही पातलो हुनुहुन्छ टन्न धेरै खान सक्नुहुन्छ उहाँहरूको डाइजेस्टिभ क्यापासिटी हुन्छ। कोही चाहिँ नि यति धेरै खाँदा यति मोटो भइसक्नुभयो पेट बढिसक्यो पेटमा बोसो लागिसक्यो त्यो बोसो गएर कलेजोसम्म पुगिसक्यो उता ब्लड प्रेसर छ उता सुगर छ यस्ता व्यक्तिहरूले धेरै खाइदिँदाखेरि उता प्रेसर बढ्ने उता अचारहरू र नुनको वर्गको चिजहरू तरकारी मासुहरूको परिकारहरू बढी खाइदिनाले उता प्रेसर बढ्ने उता चाहिँ कोलेस्टेरोल भन्ने हुन्छ हजुरको चर्बीको मात्रा ब्लडमा बढ्ने अब त्यो चाहिँ वृद्धि हुने हुन्छ। कोलेस्टेरोल बढेपछि विभिन्न नसामा कोलेस्ट्रोल जमेर भोलि हार्टको प्रब्लम हुन सक्छ ब्लड प्रेसर बढ्न सक्छ अनि गएर हजुरको ब्रेनमा नसामा कोलेस्ट्रोल जमेर स्ट्रोक हुन सक्छ भन्दाखेरि अब यो किसिमले चाहिँ नि विभिन्न रोगहरूको नराम्रा रोगहरू जुन छन् जीवनको लागि खतरा रोगहरू जुन खतराजन्य रोगहरू छन् ती रोगहरूको ऊ बढ्न सक्छ लक्षणहरू बढ्न सक्छ। र अर्को कुरा हुन्छ पेटमा भयो अहिले मान्छेहरू हेर्नु होला कति मान्छेको पेटमा चाहिँ नि एकदम फ्याट धेरै लागेको हुन्छ अब यो खानाको सचेतना नभएर नै हो। अब धेरै ओभर इटिङ भयो भने पेटमा गएर बोसो लाग्छ कसरतभन्दा बढी खाना बढी भयो खाना पुरै बर्न आउट भएन त त्यसमा बहुत सतर्क हुनुपर्छ अनि पेट त्यस्तो मान्छेको फेरि चाँडै पेट फुल्छ हेर्नुहोस् पेट पहिल्यै भुँडी लागेको मान्छेहरू छ कलेजोमा बोसो छ भुँडीमा बोसो छ भने यस्तो खानाहरू खाइदिँदाखेरि धेरै चाँडै पेट फुल्ने खाना असहज हुने हुन्छ त्यस्ता वर्गका मान्छेहरू पनि बढी सतर्क हुनु पर्यो। अर्को चाहिँ तपाईँको चाहिँ नि मैले भनिहालेँ जस्तै युरिक एसिड हाई अब यहाँ के गर्नुहुन्छ भने दर खानुहुन्छ अब बेसकन चाहिने रातो मासु जस्तै खसीको मासुहरू खाइदिनुहुन्छ अब त्यो मासुले के हुन्छ भोलिपल्ट एकदम युरिक एसिड बढाएर पुरा बाथ भयो भनेर भन्दै आउनुहुन्छ जिउ दुखेर जोड्नीहरू दुख्ने सुनिने हिँड्नै नहुने पुरा जिउभरि मसलहरू दुख्ने भएर आउनुहुन्छ अब त युरिक एसिड भएका मान्छेहरू फेरि सतर्क हुनु पर्यो रातो मासु गेडागुडीहरू अलिक कम खानु पर्यो तामा केही अब खाने खाद्यान्नहरू कम गरिदिनु पर्यो। यसरी चाहिँ नि अब पहिला हुन्छ कोही चाहिँ अल्सर भएका व्यक्तिहरू पहिल्यै ग्यास्ट्राइटिस अथवा जुन नेपालीहरूले ग्यास्ट्रिक भन्ने गर्नुहुन्छ त्यस्ता व्यक्तिहरूले अब कन्ट्रोल नगरिकन बेसकन चाहिँ नि खाइदिँदाखेरि त्यो हुने एउटा समस्या पेटको ग्यास्ट्राइटिसको लक्षण बढ्ने पेट दुख्ने पोल्ने फुल्ने जल्ने वाकवाक हुने र अर्को चाहिँ नि हुन्छ फेरि त अमिलो पानी घाँटीतिर आउने तपाईँको यसमा के हुन्छ भने जे खाए पनि चिल्लो खाएपछि सर र घाँटीमा अमिलो पानी आउने हुन्छ छाती पोल्ने घाँटी पोल्ने व्यथा हुन्छ त्यो पनि एक प्रकारको एसिड रिफ्लक्स डिजिज हो त्यो पनि ग्यास्ट्राइटिसकै वर्गमा पर्ने एउटा एसिड रिलेटेड प्रब्लम हो। त्यस्ता व्यक्तिले खानुभयो भने के हुन्छ पेट त पोल्यो माथिल्लो पेट पोलेर छाती पोल्दै घाँटीसम्म आउँछ त्यस्ता व्यक्तिहरूले पहिले नै केही त्यो अब एसिड कम गर्ने औषधि एसिडिटीको औषधि खाएर खानुभयो भने त्यो पोल्दैन अब ती सतर्कताका कुराहरू छन् जसलाई अलरेडी त्यो छ उहाँहरू त्यसमा सतर्कता भइदिनु पर्यो।
पक्कै पनि हामी अब आज दर खाने दिनमा नै छौँ डाक्टर होइन अब धेरैजना अब आफूलाई सन्चो नहुँदा नहुँदै पनि मान्यता अब परम्परा अनुसार भनौँ होइन आज दर खानै पर्ने भनिएको छ उहाँहरूले आज एक दिन त हो नि जेसुकै होस् भनेर पनि खानुहुन्छ अब खाँदाखेरि चाहिँ अब उहाँहरूलाई अब जति पनि रोग नलागेको हुनुहुन्छ अथवा लागेको पनि हुनुहुन्छ उहाँहरूले कस्तो खानेकुरा खाँदा चाहिँ फाइदा हुने हो र कस्तो चाहिँ खाने नहुने हो आज
अब जसरी हिन्दू कल्चरमा विभिन्न फेस्टिभलहरूमा चाडपर्वमा विभिन्न परिकारहरू बनाएर विभिन्न दिनहरूमा खाने चलन छ त्यो हाम्रो नेपाली हिन्दू संस्कृति मात्रै होइन अरू अरू धर्महरूमा पनि छ। अब मेरो भनाइ के छ यो चलन चाहिँ नि जे छ यसलाई संस्कारलाई अवलम्बन गर्नु कुनै नराम्रो कुरो होइन राम्रो हो तर यसलाई यस्तो किसिमले हामीले पालन गरौँ अवलम्बन गरौँ कि त्यो इन्जोयमेन्ट पनि लिउँ ठिक छ फेस्टिभलको खानाको इन्जोयमेन्ट पनि लिउँ हामीले सेलिब्रेट गरौँ तर त्यसलाई आफ्नो क्षमता अनुसार त्यो खानालाई चाहिँ व्यवस्थित गरेर खाउँ भनेर म भन्छु। अब यसमा मेरो भनाइ के छ भने ठिक छ अब हामीले चाहिँ अब यो खाँदाखेरि जस्तै कुनै दिन तपाईँको म के भन्ने गर्छु भने अब मासु पनि धेरै पाकेको छ तरकारीको परिकारहरू पनि तिन चार किसिमको छ। यतातिर चाहिँ नि राइसमा अब पुलाउहरू एकदम घिउ नै राखेर फ्राई गरेर फ्राइड राइसहरू छ। अब धेरै प्रकारको आइटमहरू छ भने अब स्विट्सहरू होला। अब सबै कुरो चाहिँ नि एकैचोटि खान चाहिँ नि पहल नगर्ने। जस्तै एक दिन तपाईँलाई मासुको आइटम एक छाकमा बढी खान मन लाग्यो भने तपाईँले अरू कुरालाई अलिकति घटाइदिनुहोस्। है त त्यसमा राइस खानुहोस्, प्लेन राइस खाइदिनुहोस्। अथवा ठिक छ, एक दिन मासु कम गर्नुहोस्, तपाईँको भेजिटेबलहरू विभिन्न आइटमको इन्जोय गर्नुहोस्। अब एक दिन फ्राइड राइस छ भने तपाईँले अर्कोतिरबाट चिल्लो पर्ने चिजहरू, मिठाईहरू, जुन त्यस्तो स्विट्सहरू छ त्यो कम गरिदिनुहोस्। अब सबै कुरो चाहिँ नि एकैचोटि टन्न टन्न लिएर खाने बानी त्यो चाहिँ नि एकदमै पच्न कसैलाई पनि पच्दैन। आफ्नो क्षमता अनुसार चुज गरौँ। एक दिन तपाईँलाई कुनै आइटम खान मन लाग्यो, अर्को दिन अर्को आइटममा तपाईँ जोडिदिनुहोस्, अर्को छाकमा अर्को आइटममा तपाईँले जोडिदिनुहोस्। र म के भन्ने गर्छु भने मासु कुनै दिन खानु भएको छ भने सागसब्जीहरू कन्स्टिपेसन हुन्छ। हेर्नुहोस्, मासु मात्र धेरै खायो भने कति मान्छेलाई दिशा क्लियर हुँदैन, कन्स्टिपेसनको शिकार हुनुहुन्छ र अनि त्यो फिसर भएर एकदम पाइल्सहरू बढेर आउनुहुन्छ। डाक्टर साहब त्यसै भएन, यस्तो भयो मासु खाएको। त्यो बेलामा म के भन्ने गर्छु भने ठिक छ मासु खानुहोस्, तर मासु खाँदाखेरि साग सब्जी र पानी सलादको मात्रा चाहिँ प्रशस्त मात्रामा खाइदिनुहोस्।
पक्कै पनि अब जति पनि हामीलाई सुनेर बसिरहनु भएको छ यति बेला उहाँहरूले चाहिँ अब दल बनाइरहनु भएको छ होला, कतिले योजना बनाइरहनु भएको छ होला होइन। यो कुराकानी सुनेर उहाँहरूले पनि अब यस्तो गर्न नहुने रहेछ भनेर पक्कै पनि जान्नुहुनेछ। यहाँको महत्त्वपूर्ण समय र जानकारीको लागि धेरै धेरै धन्यवाद।
ल धन्यवाद मेरो पनि।
दर खाँदा आफूले पचाउन सक्ने जति मात्रै र गुलियो, नुनिलो, अमिलो लगायतका सबै कुरा एकैपल्ट नखान सुझाव दिँदै हुनुहुन्थ्यो डाक्टर युवराज शर्मा। डाक्टर शर्मासँगको कुराकानीसँगै उज्यालो पल्चाको समय सकिएको छ। आज हामीले विश्व इतिहासमा आजको दिन आजका पाहुनामा ललितपुर नकिपोटकी 68 वर्षकी मनमाया सन्जेलसँगको भलाकुसारी, मीडियामा आज आजको बजार अनि तीजका गीतहरू बजाएका छौं। आजलाई कार्यक्रम उत्पादनमा सहयोग गर्ने साथी बिना निउपाने, प्राविधिक साथी प्रवीण श्रेष्ठ र झण्डै डेढ घण्टा मलाई साथ दिने तपाईँलाई पनि धेरै धन्यवाद दिन्छौ। 8 बजे उपत्यका विशेष नेपाल खबर सुन्न सक्नुहुन्छ। भोलि बिहान काया कैरनपछि उज्यालो पल्चाको नयाँ अङ्कको साथमा आउँछौ। आजलाई सजना तिमल सिन्हा बिदा हुन्छु। उज्यालो सुन्दै गर्नुहोला। नमस्कार।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।